नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रीया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 11 गते शुक्रबार, चैत्र कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार मार्च 25 तारीक सन् 2022, नेपाल सम्मत 1142।
चीनका विदेश मन्त्री वाङ यी तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश मन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणेन्द्रमणि पोखरेलले बताउनुभयो। विदेश मन्त्री वाङको वासस्थानदेखि वहाँ सवार सड़क चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानी सहितको सुरक्षा सतर्कता बढ़ाउने तयारी गरिएको छ। बौद्ध, स्वयम्भू र हत्तीसार लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। वहाँको स्वागतको भव्य तयारी गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। विमानस्थलमा विदेश मन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौडेल सहितको टोलीले स्वागत गर्नुहुनेछ। नेपाल भ्रमणमा चीनका विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ। त्यस्तै चैत 12 गते परराष्ट्र मन्त्री डाक्टर खड्कासँग उहाँले द्विपक्षीय भेट गर्नुहुनेछ। नेपाली प्रतिनिधिमण्डल र चीनका विदेश मन्त्री वाङ सहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय सहकार्य र विगतका समझदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयमा चीन मामला हेर्ने सहसचिव लोकबहादुर थापाले बताउनुभयो। उहाँले भन्नुभयो केही नयाँ सम्झौता र सहमतिको तयारी पनि छ। ती विषयका प्राथमिकताका आधारमा दुई देशको प्रतिनिधिमण्डलबीच हुने वार्ताले सम्झौताको आधार तय गर्नेछ। चीनका विदेश मन्त्री आज आउनुहुँदै गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यसैबीच नागरिक दैनिकले यसै प्रसंगलाई चिनिया विदेश मन्त्रीको नेपाल भ्रमण आशंका चिर्दै सम्बन्ध सुधार्ने अवसर शीर्षकमा खबर छापिएको छ। नेपाल चीनको नजिकको छिमेकी र विकास साझेदार हुँदाहुँदै पनि सरकारमा पुग्ने राजनैतिक दलको विचारका आधारमा उक्त मुलुकसँगको सम्बन्ध तय हुने गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शुरूमा चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखे पनि उत्तरार्धमा चीनसँगको सम्बन्धलाई व्यवस्था गरे। नयाँ सरकार बनेसँगै चीनसँगको सम्बन्धमा थप चिसोपन आएको छ नागरिक दैनिकले छापेको छ। यता नेपाल समाचार पत्रले चिनिया विदेश मन्त्री आज नेपाल आउँदै थाँतिरहेका सहमति सम्झौताहरू कार्यान्वयनको वातावरण बनाउनुपर्छ भन्दै खबर बनाएको छ।
चिनिया विदेश मन्त्री नेपाल आउने प्रसंगपछि अब अर्को प्रसंग। दलहरूले यसरी छान्दैछन् उम्मेद्वार, नयाँ पत्रिकाले मुख्य प्रसंगका रूपमा यो खबर छापेको छ। राजनैतिक सामाजिक लोकप्रियतालाई प्राथमिकतामा राखेर मापदण्ड बनाए पनि यही आधारमा उम्मेद्वार छनौट गरिन्छ कि गरिँदैन, परीक्षामा दलहरू रहेका छन्। पार्टीको सम्पूर्ण शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेका प्रमुख दलले उम्मेद्वार छान्ने कमिटि र मापदण्ड पनि टुंगो लगाएका छन्। सबै राजनैतिक दलले राजनैतिक र सामाजिक लोकप्रियतालाई प्राथमिकतामा राखे उम्मेद्वार छनौटको मापदण्ड बनाएका छन्। निर्वाचन आयोगले प्रकाशित गरेको चुनावी कार्यतालिका अनुसार उम्मेद्वारी दर्ता गर्न अब 30 दिन बाँकी छ। 11-12 वैशाखमा उम्मेद्वारी दर्ता गर्ने आयोगको कार्यतालिका रहेको छ भन्दै नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। गोर्खापत्र दैनिकले गठबन्धन तीनै तहको चुनावसम्म प्रधानमन्त्रीको भनाईलाई मुख्य प्रसंगका रूपमा छापेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ़ गठबन्धन बीच तीनै तहको निर्वाचनमा तालमेल हुनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस तनहुँले बिहिबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले लोकतन्त्र बचाउनका निम्ति जरूरी रहेको गठबन्धन जरूरी रहेको बताउनुभयो। संविधान र लोकतन्त्र दुवै बचाउन गठबन्धनको योगदान रहेको चर्चा गर्नुहुँदै उहाँले फेरि पनि विगतका जोखिम दोहोरिने खतरा कायमै रहेकाले त्यसलाई परास्त गर्न गठबन्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एक ढिक्का भएर लाग्न कांग्रेसका कार्यकर्तालाई आग्रह पनि गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने बताउनुभयो। संविधान र लोकतन्त्र दुवै बचाउन गठबन्धन, स्थानीय निर्वाचनका लागि सरकारको तयारी तीव्र, गोर्खापत्रले मुख्य प्रसंग छापेको छ।
एमालेमा तालमेलको अधिकार स्थानीय कमिटिलाई शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेकपा एमाले स्थानीय तह निर्वाचनमा स्थानीय कमिटी तहबाटै तालमेलको नीति अख्तियार गर्ने भएको छ। केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरमै तालमेल गरेर अघि बढ्न निर्देशन दिएको हो। यस अनुसार एमालेसँग तालमेल गर्न चाहने दलहरूले स्थानीय तहका कमिटीसँग छलफल गर्नुपर्नेछ। बैठकको निर्णय अनुसार स्थानीय पार्टी कमिटीले चैत मसान्तभित्र एउटा पदमा एक महिलासहित कम्तीमा पनि सम्भावित उम्मेद्वार छनौट गरेर माथिल्लो कमिटीमा पठाउनुपर्नेछ। त्यसपछि कुनै पार्टीसँग तालमेल गर्ने अवस्था आए स्थानीय कमिटीबाट अघि बढ़न सकिनेछ। केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक पात्रो पनि पारित गरेको छ। सोही पात्रोको आधारमा पार्टी पंक्ति परिचालित हुने एमाले जनाएको छ। उम्मेद्वार छनौटका लागि एमाले छ बुधे मापदण्ड बनाएको सो दलका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। एमालेमा तालमेलको अधिकार स्थानीय कमिटीलाई नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
एमाले र कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउन कार्यदल बनाएका छन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको छ भने कांग्रेसले महामन्त्री गगन थापालाई घोषणा पत्र तयारी समितिको संयोजक बनाएको छ। बिहिबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले नै पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष युवराज गिवाली, उपमहासचिवद्वय प्रदीप गिवाली र विष्णु रिमाल, पोलिट ब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु शाहका साथै मनोज जङ थापा, पूर्व अर्थमन्त्री युवराज खतिवड़ा, प्रभाव बराल, दिनेश चन्द्रदेव कोटा र सुशील गिवाली सदस्य हुनुहुन्छ। कांग्रेसको घोषणा पत्र तयारीको संयोजकमा थापालाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। एमाले र कांग्रेसले बनाए घोषणा पत्र कार्यदल अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा
स्थानीय तह निर्वाचनका लागि 2 करोड़ प्रति मतपत्र छापिने शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। यही वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि 2 करोड़ मतपत्र छापिने भएको छ। यसपटकको स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता करिब 1,77,00,000 रहेकोमा सो संख्याको 10-15% बढ़ी मतपत्र छाप्ने तयारी भइरहेको आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो। आयोगले यसअघि मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसीले छपाई गर्ने निर्णय गरेको थियो। मतपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि भइसकेको पनि आयोगले जनाएको छ। सहप्रवक्ता आर्यालका अनुसार आयोगले चैत 16 गतेदेखि मतपत्र छाप्न शुरू गर्नेछ। स्थानीय तह निर्वाचनका लागि 2 करोड़ प्रति मतपत्र छापिने नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
यसैबीच निर्वाचन आयोगले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले स्थानीय तह निर्वाचन आचार संहिताको अन्य दफा कार्यान्वयनमा बाधा नपुग्ने दावी गरेको छ। आयोगले सर्वोच्च अदालतको पूर्ण फैसला नआए पनि आचार संहिता कार्यान्वयनमा जाँदा अन्य दफा कार्यान्वयनमा समस्या नआउने जनाएको प्रसंगलाई गोर्खा पत्रले छापेको छ।
स्थानीय तह निर्वाचन सुरक्षा आफ्नै तयारीमा सुरक्षा निकाय, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। सरकारले 30 वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षता मा बिहिबार बसेको सुरक्षा समिति बैठकले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सुरक्षा योजनालाई गृह मन्त्रालयले एकीकृत गरी अन्तिम रूप दिएको गृह मन्त्रालयका प्रवक्ता समेत रहनुभएका शान्ति सुरक्षा महाशाखा प्रमुख फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो। जसअनुसार आगामी स्थानीय तह निर्वाचनमा निर्वाचन स्थलको भित्री सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइनेछ। नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि 70,000 जनशक्ति परिचालन हुनेछन्। यसै गरी सशस्त्र प्रहरीबाट 32,000 जनशक्ति परिचालन गरिनेछ भने नेपाली सेनाबाट आवश्यकता अनुसार जनशक्ति परिचालन गर्ने नीति बनाइएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
कान्तिपुर दैनिकले निर्वाचनमा सुरक्षाकर्मी नपुगेपछि जेल र विमानस्थलमा सेना शीर्षकमा मुख्य प्रसंग छापेको छ। सुरक्षाकर्मी अपुग हुने भएपछि सरकारले कारागार र विमानस्थलका प्रहरी पनि तानेर निर्वाचन सुरक्षामा खटाउने भएको छ। केन्द्रीय सुरक्षा समितिले निर्वाचन अवधिभर विमानस्थल र कारागार सुरक्षामा सेना खटाउने निर्णय गरेको हो। आगामी वैशाख 30मा देशभर 10,756 मतदान स्थलमा एकै चरणमा मतदान हुनेछ। करिब 23,000 मतदान केन्द्र व्यवस्थापन गर्न करिब 110,000 कर्मचारी खटाउने आयोगको तयारी छ। सुरक्षा गस्ती गर्न करिब 70,000 सैनिक खटिनेछन्। मतदान स्थल तथा केन्द्रको बाहिरी सुरक्षामा 32,000 सशस्त्र प्रहरी र भित्री सुरक्षामा 65,000 प्रहरी खटाउने सरकारी तयारी छ। भित्री सुरक्षामा प्रहरीको सहयोगमा खटिने गरी 118,000 म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको थियो। प्रहरीको प्रस्ताव गृह मन्त्रालयले अघि बढ़ाए पनि अर्थले भने बजेट अभाव रहेको भन्दै 1,00,000 म्यादी मात्र भर्ना गर्न अनुमति दिएको छ। यसरी निर्वाचनमा सुरक्षा जनशक्ति नपुग्ने भएपछि कारागार र विमानस्थलबाट पनि प्रहरी तान्न थालिएको हो। निर्वाचनमा सुरक्षाकर्मी नपुगेपछि जेल र विमानस्थलमा सेना, कान्तिपुरले मुख्य समाचार छापेको छ।
पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। प्रधानमन्त्री देउबा अर्को साता भारत भ्रमणमा जाने नयाँ पत्रिका दैनिकले छापेको खबर हो यो। स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउबाको भारत भ्रमण तय भएको छ। कोरोना महामारीले रोकिएको प्रधानमन्त्री देउबाको भारत भ्रमण 3 महिनापछि पुनः तय भएको हो। उच्चस्तरीय प्रतिनिधि मण्डल सहित प्रधानमन्त्री देउबा 18-21 चैतसम्म भ्रमणमा जान लाग्नु भएको हो। भारत भ्रमणका लागि आवश्यक एजेण्डाका विषयमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले तयारी थालेका छन्। यसअघि 25-27 पुससम्म प्रधानमन्त्री देउवा गुजरात जाने र त्यही भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय थियो। भारत सरकारले आयोजना गरेको भाइब्रेट गुजरात समिटमा प्रधानमन्त्री देउवा गुजरातमा बोलाइनु भएको थियो, तर कोरोना महामारी बढ़ेसँगै समिट स्थगित भएपछि देउबाको भ्रमण पनि स्थगित भएको थियो। गुजरात सम्मेलन मे पहिलो साता, वैशाख तेस्रो साता आयोजना गर्ने भारत सरकारको तयारी भए पनि निर्वाचन आचार संहितालाई मध्यनजर गर्दै देउबाको भ्रमण अघि सारिएको कूटनीतिक अधिकारीको भनाई छ। प्रधानमन्त्री देउबा अर्को साता भारत भ्रमणमा जाने यो खबर नयाँ पत्रिका दैनिकले छापेको हो।
झण्डै 1.5 वर्ष अघि भारतबाट करिब 1 अर्ब रूपियाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ। रेल सञ्चालनका लागि 1 फागुनदेखि नै ड्राई रन शुरू गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन। सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानून अभाव सिर्जना भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद अवरोध गरेका कारण विधेयक प्रक्रिया पनि अघि बढ़न सकेन। संसद अधिवेशन अन्त्य भएसँगै सरकारले पुनः अध्यादेश ल्याएपछि अब भने रेल सञ्चालनका लागि कानूनी बाटो खुलेको छ। रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अब चाँडै उद्घाटन मिति तय गरेर औपचारिक रूपमा रेल सञ्चालनमा ल्याउने बताउनु भएको छ। रेल सञ्चालन गर्ने गरी तयारी भइरहेका बेला कानून अभाव सिर्जना भयो, कानून नै थिएन, फेरि अध्यादेश जारी भएकाले अब चाँडै उद्घाटन गर्छौ। उहाँले भन्नुभयो, गत 1 फागुन यता हर्न बजाउँदै दिनहुँ नेपाली रेल रित्तै जनकपुर हुँदै कुर्था पुगेर फर्किने गरेको थियो। कानून अभावमा पटक पटक अध्यादेशको भर, रेल सञ्चालनमा ढिलाइ, राजधानीले अग्रपृष्ठमा छापेको छ।
प्रगति कतै 100%, कतै 0 नागरिक दैनिकले छापेको खबरको शीर्षक हो यो। पछिल्ला वर्षमा नेपालको पूर्वाधार निर्माणमा छिमेकी चीनको उपस्थित बढ़ेको छ। अहिले नेपालका विकास आयोजनामा चीनको प्रत्यक्ष वा परोक्ष उपस्थिति गर्विलो देखिन्छ। करिब 2 दर्जन भन्दा बढ़ी आयोजना चीन सरकारको अनुदान ऋण आर्थिक सहायतामा निर्माण भइरहेका छन्। विगत केही वर्ष यता नेपालका विभिन्न आयोजना निर्माण ठेक्कामा पनि चिनिया कम्पनीहरूको संलग्नता बढ़दो छ। नेपालको पूर्वाधार क्षेत्रमा चिनिया लगानी भित्रिन थालेको तत्कालीन राजा महेन्द्र शाहका पालादेखि हो। नेपालमा चिनिया लगानीका परियोजना बन्न थालेको 50 वर्ष धेरै भइसकेको छ। चीनको प्रत्यक्ष लगानीमा काठमाण्डु उपत्यकामा विद्युतीय ट्रलीबस सेवा शुरू गरिएको थियो, तर 2050 दशकपछि यो सेवा बन्द भइसकेको छ। बागलुङ पोखरा बुटुल सड़क खण्ड तातोपानी काठमाण्डु जोड्ने अरणीको राजमार्ग पनि चिनिया आर्थिक सहायतामा निर्माण गरिएका हुन्। दरबार हाई स्कूल, निजामती अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बीपी स्मृति क्यान्सर अस्पताल लगायतका संरचना पनि चिनिया सरकारको प्रत्यक्ष तथा परोक्ष लगानीमा निर्माण भएका हुन्। चीनको सहयोगमा खुलेका आधा दर्जन उद्योग भने बन्द भइसकेका छन्। चीनको सहयोगमा खुलेका बाँसबारी, छाला जुत्ता कारखाना, हरिसिद्धि टायल उद्योग, भ्रिकुटी कागज कारखाना लगायतका उद्योग बन्द भएका छन्। प्रगति कतै 100%, कतै 0 नागरिक दैनिकले छापेको खबर हो यो।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक प्रसंगलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नागरिकले चिनिया विदेश मन्त्रीको आगमन शीर्षकमा सम्पादकीय छापेको छ। चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी आफ्नो 3 दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौँ आउँदै हुनुहुन्छ। गत 29 असारमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठनपछि हुन लागेको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो। नेपालका निम्ति कुनै छिमेकी निकट र कुनै टाढा हुन सक्दैनन्। दुई छिमेकी भारत र चीन दुवैलाई मात्र होइन टाढा मित्र मुलुकहरूसँगको सम्बन्धलाई समेत नेपालले हिजो जस्तै निरन्तरता दिनुपर्ने अवस्था छ भन्दै नागरिकले सम्पादकीयमा उठाएको छ। राजधानी दैनिकले नेपालका मौलिक सामग्रीहरू, स्थानीय र परम्परागत पेशाहरू संकटमा पर्दै गएको प्रसंगलाई मौलिक प्रविधिको संरक्षण जरूरी शीर्षकमा सम्पादकीय छापेको छ भने जलवायु परिवर्तन संसारका लागि सबैभन्दा पेचिलो मुद्दा बनेको छ, यसले मानव जीवनमा गम्भीर असर पार्न थालेको छ भन्दै जलवायु परिवर्तनको असर सम्बन्धी विषयलाई गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। यता कान्तिपुर दैनिकले नेपालका विश्वविद्यालयमा हुने राजनीतिकरण र यसले निम्त्याएका समस्याको विषयलाई बन्द गरेर विश्वविद्यालयको रमिता शीर्षकमा सम्पादकीय उठाएको छ। अन्नपूर्ण पोस्टले सम्भव छ क्षयरोग मुक्त नेपाल शीर्षकमा सम्पादकीय छापेको छ भने पहिलो कार्यकालमा नै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको वित्तीय अपारदर्शिता तथा अनुत्पादक खर्च मोहका कारण संघीयतामाथि नै धेरै प्रश्न उठेका छन् भन्दै वित्तीय पारदर्शितामा कमजोर स्थानीय तह शीर्षकमा कारोबारले सम्पादकीय उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीय पछि अब बाँकी खबरहरू। उद्योगलाई महँगोमा बिजुली किन्न प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। भारतबाट चर्को मूल्यमा बिजुली किन्नु परेपछि थपिएको आर्थिक दायित्व बिहोर्न नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई अनुरोध गरेको छ। औद्योगिक ग्राहकको माग पूरा गर्न भारतबाट महँगोमा बिजुली किन्नु परेकाले त्यसबाट सृजना हुने दायित्व साझेदारी गर्न प्रस्ताव प्राधिकरणले गरे पनि निजी क्षेत्र सहमत भएको छैन। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहिबार निजी क्षेत्रका प्रतिनिधिलाई कार्यालयमा बोलाएर आर्थिक घाटामा साझेदारी गर्न आग्रह गर्नुभएको हो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, सिमेन्ट उत्पादक संघ, ग्रिल तथा स्टील व्यवसायी संघ लगायत संस्थाका प्रतिनिधि सहभागी थिए। उद्योगलाई महँगोमा बिजुली किन्न प्रस्ताव कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
गर्मी बढ्दैछ तर राजधानी विभाग अगाडिको भीड़ घट्दैन। कोही उँदै बसेका छन्, कोही पसिना पुस्दै। रातीदेखि लागेको लाइन मिचिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो वैदेशिक रोजगारीका लागि राहदानी बनाउनु। तर भीड़ सरेन। बिहिबार दिनभर सेवाग्राहीले घाम छले तर काम बनेन। दैनिक 5,000 सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे। विभागले बिहिबार सूचना निकाल्दै भन्यो राहदानी विभागका लागि खुलिएको आज मिति 2078 चैत 10 गतेको बुकिङ फुल भएको छ। बुकिङ 2078 चैत 13 हरेक दिन अपरान्न 4:30 बजेपछि मात्र खोलिने बेहोरा अनुरोध छ। राहदानी बनाउन अहिले अग्रिम बुकिङ गर्नुपर्छ तर सर्भरले थाम्दैन। सर्भरको क्षमता कम हुँदा नयाँ युगमा राहदानी प्रवेश गरेको बताए पनि नागरिकको शास्ती कम छैन। पासपोर्ट लिने भीड थेगिन सक्नु अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
कोरोना बीमा भुक्तानी गर्न सरकारले तिर्नुपर्ने रकम नपाएपछि निकासाका लागि पहल गरिदिन भन्दै बीमा कम्पनीहरूले विभिन्न संघ संस्थामा हार गुहार गर्न थालेका छन्। निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन बीमक संघले औपचारिक पत्र नै लेखेर उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल पत्रकार महासंघ लगायत निकायलाई रकम निकासाका लागि पहल गरिदिन आग्रह गरेका हुन्। सरकारले पैसा नदिएकाले लामो समयसम्म कोरोना बीमाको रकम भुक्तानी गर्न नसकिएको उल्लेख गर्दै पत्रमा संघले भर्खर फस्टाउन लागेको बीमा व्यवसायप्रति नागरिकको नकारात्मक धारणा विकास हुन थालेको जनाएको छ। यो क्रम बढ्दै जाँदा बीमा मात्र नभएर अर्थतन्त्रको सबै क्षेत्र प्रभावित हुने संघको निष्कर्ष छ। कोरोना बीमा रकम भुक्तानीमा अर्थको अझै आलचाल अर्थ वाणिज्य पृष्ठ कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको खबर हो।
बेमौसमी वर्षाले कृषि क्षेत्रमा क्षति पुर्याएको छ महिनामा पनि किसानले राहत पाएका छैनन्। गत कार्तिकमा बेमौसमी वर्षाले अन्न बालीमा क्षति पुर्याएको भए पनि अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा पीड़ित किसानले राहत पाउन नसकेका हुन्। एक कार्तिकदेखि लगातार करिब चार दिनसम्म परेको वर्षाले धान बालीमा सबैभन्दा बढ़ी क्षति पुर्याएको थियो। गत एक कार्तिकदेखि चार दिनसम्म लगातार परेको बेमौसमी वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका स्वर मजगाउँका एक किसानको खेतमा डुबाएको फाइल तस्विर सहित आजको नयाँ पत्रिकाले बेमौसमी वर्षा पीड़ित किसानले छ महिनासम्म पनि राहत नपाएको प्रसंगलाई अग्रपृष्ठमा छापेको छ।
घाटामा रहेको नेपाल औषधि लिमिटेडमा थप लगानी गर्न सकिने र अन्य सार्वजनिक संस्थानमा निजी क्षेत्रबाट लगानी प्रविधि स्तरोन्नति गरी सञ्चालन गर्न सकिने सहितको प्रतिवेदन तयार भएको छ। बन्द रहेका सार्वजनिक संस्थान र उद्योग पुनः सञ्चालन गर्न मोडालिटी सिफारिश गर्न गठित कार्यदलले यस्तो निष्कर्ष निकालेको हो। घाटामा रहेका सरकारी उद्योगबारे प्रतिवेदन चलाउन नसके निजीकरण गर्नु कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ।
हरियाली हराइसकेको सड़क किनारमा रोपिएका रूख बिरूवाको पनि संरक्षण छैन। जताततै घना बस्तीको कंक्रीट संरचनामा चराचुरुङ्गीले कहाँ विचरण गर्नु, कता गुड़ लगाउनु, गुड़ बनाउन चाहिने प्राकृतिक सामग्री पराल ससाना हाँगा पात पतिंगर शहरी क्षेत्रमा कम हुँदै गएका छन्। धेरै रैथाने चरा शहरबाट अन्यत्रै सरिसके। शहरी क्षेत्रका चरा भने जे भेट्यो त्यसैमा गुड़ बनाउन बाध्य छन्। तर त्यस्ता गुड़मा पात पतिंगर होइन, चुरोटका ठुटा तार र प्लास्टिक भेटिन्छ। प्रदूषित र कंक्रीटको जंगलमा संघर्ष गरिरहेको चराचुरुङ्गीको यस्तो अवस्थालाई विज्ञहरू अनुकूलनको अभ्यासका रूपमा लिन्छन्। तर यसले प्रजातिको विविधतामा चुनौती थपिएको छ। तार जोडेर गुड़ बनाउँदै चरा शहरमा पात पतिंगर पराल र ससाना हाँगा भेटिनै छाडे कान्तिपुरले अग्रपृष्ठमा छापेको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका यिनै प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डे र राजु थापालाई धेरै धन्यवाद दिँदै हामी रत्नावली शर्मा र श्रीया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।